العليم من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الخلائق أجمعين، سيدنا وسيد الأولين والآخرين، حبيبنا وحبيب إله العالمين، إمام المرسلين وخاتم النبيين، شفيع المذنبين ورحمة للعالمين، أبي القاسم المصطفى محمد. وعلى أهل بيته الطيبين الطاهرين الهداة المهديين المعصومين المظلومين، واللعنة الدائمة على أعداء الحق والدين. أما بعد، فقد قال الله تعالى عز اسمه في محكم كتابه ومتقن خطابه: بسم الله الرحمن الرحيم. إن في خلق السماوات والأرض واختلاف الليل والنهار لآيات لأولي الألباب. صدق الله العلي العظيم. ایک اور بلندتر صلوات، آپ حضرات کے اذہان عالیہ میں محفوظ ہوگا کہ اس مرتبہ اس عشرہ محرم میں ہمارا عنوان گفتگو ہے راز قدرت اور حسین. کل کی مجلس میں غالباً میں نے یہ معروضہ بھی عرض کیا، آپ کے سامنے پیش کیا، کہ میری کوشش یہ ہوتی ہے کہ جہاں گفتگو پہنچ چکی ہے اگلی گفتگو اس سے اگلے مرحلے سے شروع ہو. درمیان میں اور باتیں استقرادن آ جاتی ہیں، بہت سی باتیں درمیان میں آ جاتی، چاہے وہ کوئی وقتی مناسبت ہو یا کسی لفظی یا معنوی رعایت کی بنا پر ہو. درمیان میں جب کوئی اور خیال یا کوئی ضمنی عنوان آ جاتا ہے تو ظاہر ہے اسے بھی ایڈریس کرنا پڑتا ہے، لیکن بنیادی کوشش یہی ہوتی ہے کہ جہاں تک گفتگو پہنچ چکی ہے، جہاں تک فکر پہنچ چکی ہے، اس سے آگے گفتگو بڑھے. دوسری کوشش جو اس سے بھی اہم تر ہے، خدا کا شکر ہے کہ جب سے مجھے ممبر حسینی پر گفتگو کرنے کی سعادت حاصل ہوئی ہے، تب سے اب تک سب سے بنیادی نقطہ میرے سامنے یہ رہتا ہے کہ جو کچھ بھی گفتگو ہو، محوری حیثیت عنوان توحید کو حاصل رہے. بنیادی اور محوری حیثیت، موضوع توحید کو حاصل ہے. اس عنوان میں بھی یہی راز پوشیدہ ہے، راز قدرت. یہ پہلا فقرہ خدا سے جوڑتا ہے اور حسین یہ دوسرا فقرہ توحید کی اس حقیقت سے جوڑتا ہے جس کا نام ولایت ہے. دیکھیے میرے لفظوں پہ غور کیجئے گا. میں نے عرض کیا کہ توحید کی اس حقیقت سے جوڑتا ہے جس کا نام ولایت ہے. ہر شے کا ایک ظاہر ہے ذہن انسانی کے لیے اور ایک باطن ذہن انسانی کے لیے. وہ قوت عاقلہ جو عقل بشری سے برتر ہے, مافوق ہے, اس کے لیے ظاہر و باطن یکساں ہیں. اس کے لیے ہر باطن ظاہر ہے, لیکن عقل انسانی عقل بشری زمان و مکان کے دائرے میں محصور, عقل مادے و مادیات کے علائق میں محدود عقل, محبوس عقل. اس عقل کے لیے بہت سی چیزیں ظاہر کی حیثیت رکھتی ہیں, بہت سی چیزیں باطن کی حیثیت رکھتی ہیں. توحید اصل و اساس ہے اور ولایت اس کے نفاذ کا نظام ہے. نفاذ توحید کے ارکان اپنے اپنے وقت میں انبیاء ہوتے ہیں, ائمہ ہوتے ہیں, اولیاء ہوتے ہیں, اوصیہ ہوتے ہیں. اسی لیے جب آپ زیارت جامعہ پڑھتے ہیں تو ان کو سلام کرتے ہیں, السلام علیکم یا ارکان توحید اللہ. توحید تو ایک بسیط حقیقت ہے, تو اس کے ارکان کا تصور کہاں سے آتا ہے؟ ارکان تو رکن کی جمع ہے, ارکان تو رکن کی جمع ہے. یہ رکن کی جمع اور توحید کے ساتھ اس کی اضافت, ارکان توحید اللہ, توحید خدا کے ارکان. جو بہت ہی سطحی ذہن اور بہت ہی سطحیت کی شکار ذہنیت رکھتے ہیں وہ فوراً یہیں ان کے قدم لڑکھڑا جاتے ہیں, پاؤں میں لغزش پیدا ہو جاتی ہے اور شرک کی کھائی میں گر جاتے ہیں. لیکن حقیقت یہ ہے کہ توحید کے نفاذ کے نظام کا نام ولایت ہے. اسی لیے جو صاحب ولایت ہوتا ہے اس کی ذات سے, اس کی شخصیت سے وہ چیزیں ظاہر ہوتی ہیں جو ہوتی ہیں اللہ کی, ظاہر ہوتی ہیں اس کی ذات سے. اس عالم ہستی میں کوئی حقیقت نہیں ہے بجز ایک حقیقت کے, اور وہ حقیقت صاحب توحید کی ہے. لیکن اس حقیقت کا نفاذ, اس کی تجلیاں, اس کے جلوہ پاشیاں, اس کی جلوہ سامانیاں, اس کی جلوہ ریزیاں, اس نور حق کی شعاع ریزیاں, اس کے نتیجے میں یہ عالم کثرت ہے جس کے متعلق کل ایک مسئلے کی طرف میں نے اشارہ کیا کہ یہ عالم کثرت بھی جو ہے وہ زمان و مکان کے حصار میں جب تک رہے گا. عالم کثرت کل کا کل زمان و مکان کے حصار میں نہیں ہے, زمان و مکان کے حصار کے باہر بھی ایک عالم ہے عالم کثرت. لیکن اس زمان و مکان کے حصار میں جب تک جو کچھ ہے اس میں سب سے بڑی نسبت تضاد کی ہے, اور یہاں تضاد صرف نور و ظلمت میں نہیں ہے, یہاں تضاد صرف حق و باطل میں نہیں ہے, یہاں تو خود مظاہر خیر میں, مظاہر حسن میں, مظاہر حق میں بھی تضاد نظر آتا ہے, جس کی میں نے ایک چھوٹی سی مثال کل عرض کی. اس کے معنی کیا ہیں؟ اس کے معنی یہ ہیں کہ یہ کائنات, یہ عالم ہستی بطور خاص جو زمان و مکان کے دائرے میں ہے, یہاں اسرار توحید بھی, اسرار وجود بھی, اسرار معرفت بھی, حجاب اندر حجاب اندر حجاب اندر حجاب, بہت حجابات ہیں یہاں پر, بہت حجابات ہیں. ہر چند کے کبھی کبھی اور یہیں سے, چونکہ یہ حجابات ہیں اسی لیے سب سے مشکل مسئلہ فلسفے کا کیا ہے, حکمت کا, فلسفی کا سب سے مشکل مسئلہ کیا ہے؟ خود نالج کی حقیقت. جو کچھ ہم جانتے ہیں واقعاً جانتے ہیں کہ نہیں جانتے, یہ ہے مسئلہ. جو کچھ ہم جانتے ہیں واقعاً جانتے ہیں کہ نہیں جانتے؟ پھر اگر نہیں جانتے تو کیا جان سکتے ہیں یا جان بھی نہیں سکتے؟ اور اگر جان سکتے ہیں تو یہ تصدیق کون کرے گا کہ جو جانا ہے وہ صحیح ہے؟ ہمارے یہاں یہ بہت بڑا مسئلہ ہے حکمت کا اور فلسفے کا. یہ ہے اور رہے گا قیامت تک, تب تک رہے گا جب تک کہ روئے جانا بے حجاب نہ ہو جائے, جب تک تمام حجابات برطرف نہ ہو جائیں. وہ بہت کم صاحب بصارت و صاحب بصیرت ہیں جن کے سامنے کوئی حجاب ٹھہر نہیں سکتا. جن کی آنکھوں کے سامنے کوئی حجاب ٹھہر ہی نہیں سکتا, وہ بہت کم افراد ہیں. اور جو ہیں ان میں سے اظہار کرنے کا اذن بھی بہت کم افراد کو ہے. جہاں تک میری نظر جاتی ہے معلوم تاریخ کی انتہاؤں تک, مجھے تو صرف ایک ذات ملتی ہے جسے یہ اذن ملا تھا کہ وہ اعلان کرے, لو کشف الغطاء لمزددت یقینا, اگر پردے ہٹ جائیں, ہٹا دیے جائیں تو میرے یقین میں کوئی اضافہ ہونے والا نہیں. قسم ہماری جانیں قربان ہو جائیں اس نے اس میں گرامی باب شہر علم پر. پروردگار ہمیں توفیق عطا فرمائے کہ ہم اپنے پورے وجود کے ساتھ اس ذات گرامی کے نام نامی پہ نثار ہو سکیں جس کا نام علی حکیم ہے. ایک صلوات پڑھ دیجیے.
محمد آل محمد بلند تر صلوات.
وہ باب شہر ہے ہمارے اور آپ کے لیے. کیا ہے کلید باب شہر علم؟ کیا ہے اب یہ ایک مصرع ہو گیا, کلیدِ بابِ شہرِ علم کیا ہے؟ محبت ہے، مودت ہے، ولا ہے. کلیدِ بابِ شہرِ علم کیا ہے؟ محبت ہے، مودت ہے، ولا ہے. اور اسی لیے ہمیں راستہ دکھایا گیا. شہر علم کی زبان پر یہ حکم صادر کیا گیا، قل لا اسألکم علیہ اجرا الا المودۃ فی القربۃ. ایک صلوات پڑھ لیجیے. اللہم صل علی محمد وآل محمد. یقین رکھیے، ابھی تک کی گفتگو سے اتنا تو سمجھ میں آ گیا نا، فلسفی کے تمام مسائل میں، تمام کوشچنس میں، تمام ایشوز میں یہ مسئلہ نالج کا سب سے پیچیدہ ہے، سب سے مبہم ہے. ہمیں معلوم ہے. کیا معلوم ہے؟ کیا معلوم ہے؟ ہاں، بعض لوگ سرور میں ایسے شعر کہہ دیتے ہیں، وہ شاعرانہ کیفیت ہے. پرکھ چکا ہے تجھے بارہا شعور میرا، مذاق اڑا نہ بہت اے حجاب نور میرا. یہ ایک شاعرانہ کیفیت ہے، لیکن حقیقت یہ ہے کہ اس حصار زمان و مکان میں رہتے ہوئے، اس ٹائم اسپیس کمپلیکس میں رہتے ہوئے، ہمیں کیا معلوم ہو سکتا ہے؟ ایک قیدی کو کیا معلوم ہو سکتا ہے؟ ایک زندانی کو کیا خبر ہو سکتی ہے؟ کڑے پہروں میں جسے نظر بند کر دیا گیا ہو، اسے زندان کے باہر کیا ہے، کیسے معلوم ہو سکتا ہے؟ مگر یہ کہ وہ اتنی قوت پیدا کر لے، قدرت پیدا کر لے. یہ قوت و قدرت کہاں سے پیدا ہوگی؟ وہ کون سا ہنر ہے، کون سا آرٹ ہے، کون سا طریقہ ہے، کون سا وسیلہ ہے، کون سی ریاضت ہے کہ اس فرد بشر کے اندر اتنی قوت پیدا ہو جائے کہ جو چیز حاسۂ بصر سے بھی نظر نہیں آ سکتی، اسے قوت بصیرت سے دیکھ لے. یقین فرمائیے کہ وہ قوت صرف ایک ہے، اور وہ ہے محمد. یہ دنیا بھر کے لٹریچر میں، ادب میں، پہلے بھی میں اشارہ کر چکا ہوں اور آج پھر اشارہ کر رہا ہوں، یہ جو محبت کی ثنا خوانی ہے، جو عشق کا قصیدہ پڑھا جاتا ہے، کیوں؟ مشرق سے مغرب تک، شمال سے جنوب تک، چاہے وہ بہت ترقی یافتہ معاشروں کا لٹریچر ہو اور چاہے وہ فوک لٹریچر، عوامی ادب، عوامی شاعری، ہر جگہ سب سے زیادہ جس چیز کی تجلی نظر آتی ہے وہ ہے محبت. اور یہ محبت صرف ظاہری اور مادی اور جسمانی محبت نہیں ہے. اب یہاں پر بات کو آگے بڑھانے کے لیے میں مجبور ہوں ریفرنس دے کے آگے بڑھ جاؤں. ہر چیز کے متعلق بہت سے نظریے ایک دوسرے سے متصادم پائے جاتے ہیں، وہ تو متصادم تو رہیں گے. میں نے کہہ دیا یہ عالم کثرت عالم تضادات ہے، یہ عالم کثرت عالم تصادم ہے. یہاں تصادم کیے بغیر فتح پا لینا سب سے بڑا ہنر ہے.
اور تصادم کی صورت میں بھی تصادم کرنے کے بعد بھی ملزم تک ثابت نہ ہونا یہ سب سے بڑا ہنر ہے. کھل کے مقابلہ کرے, جنگ کرے, جہاد کرے, مارے اور مر جائے پھر بھی دامن پہ کوئی الزام نہ آئے. یہ ہے جینے کا وہ ہنر جو تہذیب توحید نے ہمیں سکھایا. ایک صلوات پڑھ دیجئے محمد والے. یہ جو قرآن مجید میں قتال, جہاد, یہ کیا ہے؟ جہاد اور قتال کیا ہے؟ اس میں کیا راز پوشیدہ ہے؟ اب دیکھیے آ گئی نا بات درمیان میں, تو بالکل ہٹ کر اب اس عنوان پر دو جملے عرض کر دوں, اس کے بعد بات آگے بڑھاؤں. ایک صلوات پڑھیے محمد. ابھی بھی دنیا میں یہ غلغلہ باقی ہے, میڈیا میں بار بار اسے اچھالا جاتا ہے کہ دنیا میں دہشت گردی ہے, اور دہشت گردی جو ہے وہ مذہبی عناصر سے جوڑ دی جاتی ہے, ریلیجیس ایلیمنٹس اور ٹیررزم, یہ دونوں ایک دوسرے سے جڑے ہوئے ہمیشہ میڈیا میں نظر آتے ہیں, دکھائے جاتے ہیں. لیکن حقیقت کیا ہے؟ دہلی میں ایک بڑی اہم کانفرنس تھی اور اس میں مختلف شعبہائے زندگی کے افراد شریک تھے, اور اس فقیر کو بھی یاد کیا گیا تھا. مجھ سے کہا گیا کہ ذرا جہاد اور ٹیررزم کے اوپر کچھ تقریر کیجئے اور بتائیے کہ جہاد کیا ہے اور ٹیررزم سے اس میں کیسے امتیاز کر سکتے ہیں. تو مجھے اندازہ نہیں تھا کہ اس میں کس کس شعبے کے لوگ موجود ہیں, حتیٰ کہ فلم انڈسٹری کے لوگ بھی بہت اہم شخصیتیں موجود تھیں اس میں. بہرحال مجھے تعارف بھی نہیں تھا, میں پہچانتا بھی نہیں تھا ایسے لوگوں کو جو یہ سوچ بھی نہیں سکتے کہ ان کو کوئی نہیں پہچانتا. چونکہ بہرحال وہ میری دنیا نہیں ہے, میں اس پردے پہ نظر نہیں ڈالتا جس پر بے پردگی ہو. تو میں نے جو معروضہ پیش کیا وہ بس یہ تھا کہ اگر آپ کہیں جا رہے ہوں, چھوٹی سی مثال, کہیں آپ جا رہے ہوں اور راستے میں کہیں کوئی پرانی عمارت گرائی جا رہی ہو یا گرائی جا چکی ہو کسی بھی ذریعے سے, بلڈوزر چلا کر یا مزدوروں نے گرائی ہو یا اوپر سے کوئی حجارت من سجیل کوئی چیز اوپر سے ایسی گرا دی گئی ہو کہ وہ ٹوٹ کے بکھر گئی ہو عمارت, تو وہاں آپ دیکھیں گے کہ ملبہ پڑا ہوا ہے, لوہا ہے, پتھر ہے, اینٹ ہے, مٹی ہے, ایک ڈھیر ملے گا. آپ دیکھ کے آگے بڑھ جائیے, اب آپ دیکھیں کہیں پر کوئی نئی عمارت بن رہی ہے, دیکھیں گے وہاں فاؤنڈیشن کھودی گئی ہے, بنیاد کھودی گئی ہے, پتھر پڑے ہیں, اینٹیں ہیں, لوہا ہے, پتھر ہے, وہاں بھی لوہا پتھر مٹی تھا, مٹی تھی, یہاں بھی لوہا پتھر مٹی وہی سب ہے, لیکن ایک نظر میں آپ فرق کر لیں گے, وہاں تخریب ہوئی ہے, یہاں تعمیر ہو رہی ہے, ایک نظر میں. یہی فرق ہے ٹیررزم اور جہاد میں. ٹیررزم انسانی معاشرے کو تباہ کرنے کا نام ہے, جہاد انسانی معاشرے کی تعمیر کا نام ہے. میں پھر یہ جملہ کہوں گا کہ شاید فرشتے آپ کی صلوات سے راضی ہو جائیں, مگر میری طبیعت آسان ہو. बहरहाल दरमियान में अब ये बात आ गई थी तो मैंने अर्ज कर दी, ये आलम तजादात का आलम है, तसादुम का आलम है, लेकिन यहाँ जो क़िताल का तस्वूर कुरान ने दिया है, जो जिहाद का तस्वूर किसी भी मज़हब ने दिया है। और फिर मुझे अपनी ही एक कॉन्फ्रेंस याद आ गई दिल्ली में, यही लोधी रोड पर जो इंडिया इस्लामिक कल्चर सेंटर है, इसके मरहूम सेक्रेटरी चौधरी आरिफ साहब, परवरदिगार उन्हें जज़ाए खैर अता फरमाए, उन्होंने एक मरतबा एक्सटेंशन लेक्चर रखा था मेरा, और उसमें बहुत से हजरात थे मुख्तलिफ मज़ाहिब मसालिक से, हिंदुस्तान के बहुत से IAS अफसरान, IPS अफसरान और बहुत से इस तबके के लोग थे। मौजू वहाँ भी वही था, मसला टेरोरिज्म का, और ये कि इस्लाम का टेरोरिज्म से क्या ताल्लुक़ है, कुरान का टेरोरिज्म से क्या ताल्लुक़ है, और कुरान मजीद में क़िताल की आयतें क्यों मौजूद हैं। वहाँ इत्तेफाक से उस लेक्चर में मुझे याद है अच्छी तरह से कि जो हाज़रीन थे उनमें तकरीबन बराबर के रहे होंगे या शायद गैर मुस्लिम हजरात ज़्यादा थे, मुस्लिम हजरात कम थे। तो मैंने गुफ्तगू वहाँ शुरू इससे की कि क्या मैं पूछ सकता हूँ कि आप हजरात में से गीता कितने हजरात ने पढ़ी है, श्रीमद् भगवद गीता हिंदू मज़हब की मुक़दस किताब है, और ज़ाहिर है उनके मुक़दसात में से है, तो मैं भी उसका बहुत एहतराम करता हूँ। तो मैंने देखा कि वो, मैंने शर्त लगाई थी पूरी पूरी किताब गीता शुरू से आखिर तक, इस पूरी गीता को कितने लोगों ने पढ़ा है आप में से जो मौजूद थे, तकरीबन 70 हजरात, 70 कुछ 72 ऐसे ही कुछ तादाद थी। तो उस पूरे मजमे में से 3 हजरात ने हाथ उठा के कहा हमने पढ़ी है। और मैंने फिर ताकीद से पूछा क्या पूरी पढ़ी है, तो उन्होंने कहा हाँ जनाब हमने पूरी पढ़ी। और फिर सब बोल पड़े कि भाई हम में से एक दो श्लोक तो सभी ने पढ़े हैं, लेकिन पूरी जाहिर से बात नहीं पढ़ने का मौका मिला। फिर मैंने कहा कि अल्हम्दुलिल्लाह मैंने पूरी गीता 3 मरतबा पढ़ी है शुरू से आखिर तक, और ये तो उस वक्त का मेरा जवाब था। अब मुझसे कोई पूछे तो मैं नहीं बता सकता कितनी बार पढ़ चुका हूँ, क्योंकि खुद उर्दू ज़बान में गीता के कितने ट्रांसलेशन्स हो चुके हैं, दर्जनों। सबसे पहले गीता का ट्रांसलेशन अकबर के दरबार के नौरतन फैज़ी ने फारसी में किया था, पर्शियन में, फैज़ी ने, अबुल फैज़ फैज़ी सबसे पहले उन्होंने पर्शियन में बहुत कामयाब यादगार पीस ऑफ लिटरेचर है वो, पर्शियन में संस्कृत से पर्शियन में उन्होंने ट्रांसलेट किया, और उसके बाद फिर उर्दू में ट्रांसलेशंस भी बहुत हो चुके, नवाब जाफर अली खां का ट्रांसलेशन, मशहूर फलसफी और नक़ाद और माहिर इक़बालियात डॉक्टर खलीफा अब्दुल हकीम का ट्रांसलेशन, और बहुत से ट्रांसलेशंस, और तकरीबन हर ट्रांसलेशन को शुरू से आखिर से दरमियान से कहीं ना कहीं से मैंने पढ़ने की कोशिश की, और उनका उनकी उन ट्रांसलेशंस की भी कंपेरेटिव स्टडी की। खैर मुझे इस सब मारूज़े का सबब यह है कि आप किसी से भी पूछिए कि ये गीता नाजिल कहाँ हुई, उनके अकीदे के मुताबिक श्री कृष्ण जी का बयान है ना गीता, उनकी तालीम है, उनकी तालीम है, किसको तालीम दी, कहाँ तालीम दी, किस वक्त तालीम दी, तो ये तय है कि जब कौरवों और पांडवों के दरमियान जंग हुई, दोनों एक दूसरे के मुकाबले में आ गए थे, और अर्जुन को ये समझ में नहीं आ रही थी बात कि ये जो सामने जिनसे हम लड़ने के लिए खड़े हुए, इसमें कोई हमारा दादा है, कोई चचा है, कोई भाई है, ये सब तो हमारे अजीज हैं, रिश्तेदार हैं, खूनी रिश्ता है, कैसे हम इनसे जंग करें। और जैसे ही हिम्मत हारने लगे कि नहीं हम इनसे जंग नहीं करेंगे चाहे हमारा इख्तदार रहे या न रहे, वहीं पर उनके अकीदे के मुताबिक खुदाई आवाज़ वजूद में आई, वहीं पर श्री कृष्ण जी ने एक उपदेश दिया, एक पैगाम दिया, एक तालीम दी और ताकीद और इसरार के साथ कि हरगिज इस ख्याल में ना आना कि ये तुम्हारे अजीज हैं, रिश्तेदार हैं, खानदान वाले हैं। तुम ये देखो कि जालिम कौन है और मजलूम कौन है, तुम ये देखो हक पर कौन है और बातिल पर कौन है। अपना हक हासिल करने के लिए, जुल्म को मिटाने के लिए, मजलूम का साथ देने के लिए जालिम से किताल करना, जालिम से जंग करना जरूरी है। और इसके नतीजे में यानी मैदान जंग में पूरी गीता कृष्ण जी ने अर्जुन साहब को तालीम की। अगर मैदान जंग में और वो भी किताल और जंग के लिए यानी मारो, लड़ो, पीछे ना हटो, अगर उस किताब का आगाज वहां से हो रहा है तो और उस पर टेररिज्म का इल्जाम नहीं आता, तो कुरान मजीद में अगर ये आयतें मौजूद हैं कि जो लोग किताल कर रहे हैं उनसे किताल करो जब तक के जुल्म मिट ना जाए, तुम्हारी तलवारें नियामों में ना जाने पाए। तो यहां आपको टेररिज्म नजर आता है और वहां जिहाद। वही जो श्री कृष्ण जी ने कहा था ना कि तुम ये ना देखो अजीज है, करीब है, खूनी रिश्तेदार है, ये देखो वो बातिल पर है तो जिहाद करो, उसी का नाम है जिहाद। जितने आसमानी मजाहिब हैं अल्लाह सुबहानहु व तआला की तरफ से, अल्लाह आप अल्लाह कहिए, ईश्वर कहिए, गॉड कहिए, जिसकी जो जबान हो अपने जबान पुकारे, हकीकत तो एक है। नाम बदल देने से हकीकत नहीं बदल जाती, बल्कि मैं ये अर्ज करता रहा हूं अक्सर, जो हकीकत जितनी अजीम होती है उसके नाम उतने ही ज्यादा होते हैं। तो नाम कुछ भी हो, उधर से आने वाला हर पैगाम जिंदगी साज होता है, जिंदगी की तामीर करता है, इंसान की तरबियत करता है, इंसान को बका का रास्ता दिखाता है। कुरान मजीद चूंकि वहां से आने वाला आखिरी पैगाम है, इसलिए इसमें तमाम अंबिया का खुलासा है, आसमानी तालीम का खुलासा है कुरान में, और वो भी इस तरह का खुलासा है कि खुलासे का खुलासा है तफसील की तफसील। एक सलावत पढ़ दीजिए मोहम्मद वाले। एक बलंद सलावत पढ़ दीजिए खुदा की कसम। अगर कुरान मजीद में दिया गया जिहाद और किताल का तस्वुर इंसानियत के लिए रोशन कर दिया जाए और तर्जमे में तहरीफ ना की जाए, तर्जुमानी में तहरीफ ना की जाए, उस हकीकत को जू का तू बयान कर दिया जाए, तो इस्लामी जिहाद कुरानी किताल वो है जो इस कुरए अर्ज के तजादात को उस अंदाज से मिटाएगा कि तजाद भी बाकी नहीं रहेगा, यकताई भी बाकी, यकताई की तजल्ली भी होगी और यकजहतियां परवान चढ़ेंगी, ये दुनिया जंग का नहीं अमन का गहवारा बन जाएगी, ये दुनिया जंग का अरसा नहीं बनेगी, अरसा ये जंग नहीं रह जाएगी, फिर अमन का गहवारा बन जाएगी। ये कुरानी तालीमात। बहरहाल दरमियान में बात आ गई, चूंकि तजाद और तसादुम के अल्फाज भी आ रहे थे दरमियान में, इसलिए फिर ये दरमियान में बात आ गई। बराह रास सुल्ब मौजू में अगरचे ये बात नहीं थी, सुल्ब मौजू तो मैं अर्ज कर रहा हूँ कि राज कुदरत और हुसैन इस उनवान के तहत हम चाहते ये हैं कि तौहीद के निफाज के निज़ाम को पहचान लें। तौहीद का निफाज भी होना है ना। ये फकरा खुद बड़ा संगीन है मुझे अंदाज़ा है, लेकिन और अक्सर मेरे दोस्त अहबाब मुझ पर तरस खा के कहते हैं कि आप इतने मुश्किल मौजूआत लेके मेंबर पे ना आया कीजिए, मगर मुझे इससे ज्यादा मजबूत कोई मेंबर भी दुनिया में नजर नहीं आता, जिस मेंबर की निस्बत हजरत खत्मी मर्तबा सल्लल्लाहु अलैहि व आलिहि वसल्लम। इस मेंबर की निस्बत साहिब मेंबर गदीर अमीरुल मोमिनीन अली इब्न अबी तालिब अलैहिस्सलाम। जिस मेंबर की निस्बत मकतब हुसैनी से हो, मदरसा हुसैनी से हो, जिक्र पाक हुसैन इब्ने अली से हो, उस मेंबर से ज्यादा मजबूत और मुस्तहकम और बुलंद कोई और प्लेटफॉर्म हो नहीं सकता, जहां से संगीन से संगीन बहसें गुजारिश की जाएं और जहन इंसानी की उलझनों को दूर किया जाए। ये वो मरकज है जहां दिलों को भी सुकून मिलता है, जहनों को भी सुकून मिलता है। दिल भी रोशन होते हैं, जहन भी रोशन होते हैं। तो याद रखें कि ये राज कुदरत और हुसैन इस उनवान के तहत जो बात मुझे अर्ज करनी है वो खुद कई अबाद, कई जिहाद, कई डायमेंशंस रखती है। एक तरफ से तो ये जुड़ी हुई है तालीमियात, तालीमी फलसफे और फलसफे इल्म से, दोनों में भी ज़रा फ़र्क है। फलसफे इल्म अलग है और फलसफे तालीम अलग है, एक दूसरे से जुड़े हुए ज़रूर हैं। हकीकत इल्म, राज कुदरत कैसे मुनकशिफ हो, कैसे मालूम हो उसके असरार। राज फारसी कलिमा है, अरबी में सिर कहते हैं, पोशीदा हकीकत, पोशीदा बात, छुपी हुई बात। इस कायनात के जर्रे जर्रे के पीछे इल्म आगही के बड़े बड़े आलम पोशीदा हैं। इससे पहले भी गालिबन मैं ये लफ्ज कह चुका हूं। अजीजाने गिरामी, जिन लोगों के जहनों में जस्तजू है, जिन लोगों के जौक में तालीमी और इल्मी जौक है, जो कुछ जानना चाहते हैं, जो जहल की तारीकी में जीना नहीं चाहते, उनके लिए और कौन है जो जहल की तारीकी में जीना चाहता हो, कौन है? अगर कोई फर्द ऐसा हो जिसके अंदर इल्म हासिल करने की ललक ना हो, जिसको इल्म के जमाल का इदराक और एहसास ना हो, जो इल्म हासिल करने की तलब ना रखता हो, वो बिल यकीन ये समझ ले कि इंसानी हकीकत से खारिज है, वो कुछ भी हो सकता है, इंसान नहीं हो सकता। मुझे यकीन है आप में से किसी को ये लफ्ज बुरा नहीं लगेगा, मुमकिन नहीं है। अगर आपको कुछ जानने का शौक ना होता, इल्म से मोहब्बत ना होती, तो मजलिस हुसैन में आते ही क्यों? मालूम है मजलिस हुसैन उस मजलिस का नाम है जहाँ इल्म का तबर्रुक तकसीम होता है, जहाँ मारिफत की ज़कात बढ़ती है, जहाँ नजात की राहें रोशन होती हैं, जहाँ गाफिलों की गफलतें दूर होती हैं, जहाँ दिलों दिमागों को झिझोड़ कर इत्मीनान की सौगात दी जाती है। एक सलावात पढ़ दीजिए मोहम्मद। ये मजलिस हुसैन है, मजलिस हुसैन इब्न अली, मजलिस हुसैन इब्न जहरा, मजलिस हुसैन इब्न रसूल, मस्जिद सिब्त रसूल, मजलिस सिब्त रसूल। राज कुदरत का एक बहुत बड़ा हवाला है हुसैन। एक फिकरा जामे ऐसा कहकर आगे बढ़ूं कि ये तो अंदाज़ा हो गया आपको कि यहाँ इस आलम में हिजाब, अंदर हिजाब, अंदर हिजाब, अंदर हिजाब हम जी रहे हैं। रूए हकीकत पर नहीं जाने कितने नूरानी और जुल्मानी पर्दे पड़े हैं, और हमें हकीकत की तलब भी हमारे अंदर रखी गई, और हमारी फितरत में जौहर मोहब्बत भी वदीअत किया गया। سب سے بڑی عطا ہمیں دست قدرت کی ابتدائی عطا، سب سے پہلی عطا ہماری پاکیزہ فطرت کے اندر یہی جوہر محبت ہے۔ اب ایک بڑا سا ریفرنس دے کر اور ایک جامع سا جملہ کہہ کر آگے بڑھ رہا ہوں، اسی لیے عشق محبت اس کے تعلق سے افلاطون نے، بابائے فلسفہ بابائے حکمت افلاطون نے ایک بات کہی تھی اور آج تک وہ بات اپنی جگہ درست ہے، لوگوں نے غلط تفسیریں کر کے اسے ریجیکٹ کرنا چاہا ہو، ریفیوٹ کرنا چاہا ہو، تردید کرنی چاہی ہو تو الگ بات ہے، لیکن صحیح تفسیر جب آپ اس کی کیجیے گا تو وہ ناقابل تردید حقیقت ہے کہ محبت یا عشق یہی دراصل، اسی کے اندر دراصل آگہی اور علم اور نالج کا بیج بویا ہوا ہے۔ اس لیے کہ محبت اور عشق کہتے ہیں حسن کو طلب کرنا، اور قبیح سے قبح سے حسن کا امتیاز جب تک نہ ہوگا حسن طلب کیسے کریں گے؟ حسن اور خیر کو طلب کرنا ہے عشق محبت، یعنی حسن کو پہچانیں گے تب نہ طلب کریں گے۔ جتنا آپ محبت کو پروان چڑھائیں گے، عشق کو پروان چڑھائیں گے طلب خیر و طلب حسن میں، اتنا ہی آپ کے لیے راستہ روشن ہوتا چلا جائے گا۔ تو ہمارے اور آپ کے لیے وہ دو مصرے بھلا نہ دیجیے گا جو ابھی برجستہ ہو گئے تھے، یہ تبرک کے طور پہ لے جائیے گا، یہ میں کسی کی عطا سمجھتا ہوں کہ کلید باب شہر علم کیا ہے؟ محبت ہے، مودت ہے، ولا ہے۔ اور اسی لیے اس مدرسہ حسینی اور مدرسہ قرآنی کی تعلیم کیا ہے؟ محبت، مودت، ولا۔ اور کس سے محبت، کس سے مودت، کس کی ولا واجب و فرض قرار دی گئی؟ وہ جن میں سے ہر ایک اپنی جگہ باب شہر علم تھا۔ یہ کسی موقع پہ عرض کر چکا ہوں، علی باب شہر علم ہیں، اس حدیث شریف میں اعلان کیا گیا، لیکن علی نہ ہو تو حسن باب شہر علم ہیں، حسن نہ ہو تو حسین باب شہر علم ہیں، زہرا بجائے خود باب شہر علم ہیں۔ جب باب شہر علم آپ کے سامنے ہے اور اس سے مودت و محبت کا درس آپ کو دیا گیا، فرض قرار دیا گیا، تو یہ یقین کر لیجئے کہ آپ کی قسمت میں پہلے سے کامیابی، نجات اور علم اور آگہی رکھ دی گئی ہے۔ علم، معرفت، آگہی آپ کا مقدر ہے، بشرطے کہ آپ محبت کی صحیح راہ پر آگے بڑھتے چلے جائیں، بشرطے کہ آپ محبت کی صحیح راہ پر آگے بڑھتے چلے جائیں۔ مجھے شدت سے احساس ہو رہا ہے کہ بس تمہید ہی تمہید میں پوری مجلس ختم ہو گئی، وقت ختم ہو گیا، تمام ہو گیا، لیکن بہرحال کچھ نہ کچھ راہیں ہمیں نظر آئیں گی۔ راز قدرت کہاں نہفتہ ہیں، کہاں پوشیدہ ہیں، کہاں سے منکشف ہو سکتے ہیں، ضرور سمجھ میں آئے۔ راز قدرت کا عنوان ایک طرف میں نے عرض کیا کہ اپسٹیمولوجی اور فلسفی آف نالج سے متعلق ہے، دوسری طرف یہ عنوان ایک مذہبی موضوع سے متعلق ہے، اور وہ کیا ہے؟ معجزہ۔ معجزہ، کیونکہ میں معجزے کا قائل ہوں اور آپ میں سے ہر ایک قائل ہے، چاہے کھل کے اعتراف کرتا ہو یا نہ کرتا ہو، وہ میری بحث سے خارج ہیں افراد جن کا کوئی محل اعراب ہی نہیں ہے، جو سمجھ ہی نہیں سکتے کہ معجزہ اور غیر معجزہ کیا ہوتا ہے، اور جو معجزات کی، ہر معجزے کی مادی اور ظاہری تفسیر و تعبیر کرنا چاہتے ہیں، وہ جو معجزات الہیہ کی اپنی سی تعبیر کرنا چاہتے ہیں وہ حقائق الہیہ کی تکذیب کے مرتکب ہوتے ہیں۔ وقت آج تمام ہو چکا ہے، لیکن میں اس لیے یہ جملے کہہ کے آگے بڑھتا جا رہا ہوں تاکہ کل جہاں سے گفتگو شروع ہو تو بات مربوط رہے اور تسلسل برقرار رہے. تو دو باتیں یاد رکھیے، ایک طرف یہ عنوان حقیقت علم، فلسفہ علم سے جڑا ہوا ہے، ایک طرف یہ حقیقت اعجاز اور معجزات کی تاریخ سے جڑا ہوا ہے. جہاں جہاں ہمیں معجزے نظر آتے ہیں وہاں وہاں ٹھہر کر ہمیں الہی حقیقتوں کو درک و دریافت کرنے کا حق ادا کرنا چاہیے. اور پھر عرض کر دوں، چھوٹے چھوٹے فقروں میں بڑی بحثیں سمیٹ رہا ہوں، یہ ایک ایک فقرہ ایک ایک مجلس ہے، اسے تعلی نہ سمجھیے گا. کبھی کبھی عام طور پہ معجزہ کسے سمجھتے ہیں؟ مثلا چاند دو ٹکڑے ہو گیا تو معجزہ ہے، پہاڑ اپنی جگہ سے ہٹ گیا ایک اشارے میں، معجزہ ہے. بند دیوار میں در پیدا ہو گیا، معجزہ ہے. بہتا ہوا دریا درمیان سے پھٹ گیا، صاف خشک زمین نکل آئی، اور جسے گزرنا تھا جب وہ گزر گیا تو پھر وہ دریا پہلی حالت میں آ گیا، اب جسے بہنا تھا وہ بہ گیا. لوگ اس چیز کو، یہ سب برحق ہے نا، یہ سب مثالیں معجزہ یہ، لیکن قول بھی معجزہ بن جاتا ہے، لفظوں کا مجموعہ بھی معجزہ بن جاتا ہے، قرآن معجزہ ہے، معجزہ قولی ہے. جس طرح لفظوں کا مجموعہ معجزہ بن جاتا ہے، اسی لیے اسی طرح سے بعض واقعات اور حوادث کا مجموعہ بھی معجزہ بن جاتا ہے. عام تاریخی سطحی مطالعہ کریں تو آپ کو ادراک نہیں ہوگا، لیکن زاویہ ذرا بدل کے دیکھیں تو کبھی کبھی کوئی واقعہ، کوئی سانحہ، کوئی حادثہ معجزہ ہوتا ہے، معجزہ. اسی لیے میں عرض کیا کرتا ہوں کربلا ایک سانحہ ہے، کربلا ایک واقعہ ہے، کربلا ایک المیہ ہے، لیکن یہ کربلا دست امامت کا معجزہ بھی ہے. کربلا برپا کر کے اور کربلا کا جہاد کر کے حضرت ابو عبداللہ الحسین علیہ الصلوۃ والسلام نے بتا دیا کہ وہ اللہ کی طرف سے حامل کسی منصب کے مالک تھے. اس نقطہ نظر سے کربلا کے جزئیات دیکھیے، ہر موقع پر، ہر موقع پر عام لوگوں کو عام سی کیفیت نظر آتی ہے، لیکن تفصیلات و جزیات پر نظر ڈالیے تو ہرگز عام سی کیفیت نظر نہیں آتی. چاہے وہ مدینے سے نکلتے ہوئے جناب ام سلمہ کو کربلا کی خاک اٹھا کے دینا ہو، اب یہ عام کیفیت نہیں ہے، یہ معجزہ ہے، یہ سرکار سید الشہداء کا معجزہ ہے. میں لفظ معجزہ عرض کر رہا ہوں، بہت سے حضرات اپنے نقطہ نظر سے اسے کرامت کہیں گے، لیکن معجزہ ہے، دست امامت کا معجزہ. اور چاہے کربلا کا انتخاب ہو، آقا حسین مدینے سے چلے، مکے پہنچے، مکے میں کچھ توقف کیا، اور اس کے بعد جب تمام خلقت، تمام آئے ہوئے اطراف و اکناف عالم سے لوگ احرام باندھ رہے تھے، تو آٹھ ذی الحجہ کو حسین احرام کھول رہے تھے، اور آقا نے حج کو عمرے سے بدلا اور کربلا کی راہ لی. میں معلوم تھا کہ منا میں گوسفند ذبح کیے جاتے ہیں، منا میں جو قربانی اب دی جاتی ہے وہ جانوروں کی قربانی دی جاتی ہے، حسین کو تو اکبر کی قربانی پیش کر رہے ہیں، حسین کو تو قاسم کی قربانی پیش کرنی تھی. हुसैन को औनो मोहम्मद की कुर्बानी पेश करनी थी, इसलिए हुसैन के लिए मीना की कुर्बानगाह नहीं थी, करबला की कुर्बानगाह थी। अजरुकुम अलल्लाह, अजरुकुम अलल्लाह, अजरुकुम अलल्लाह। आका हुसैन के लिए मीना नहीं, ये मंजिल काफी न थी, ये कुर्बानगाह काफी न थी, करबला जाना था। अब वक्त बिल्कुल नहीं रह गया, तमाम हो गया वक्त, वरना मैं इसमें करबला से मुतालिक बहस करता कि करबला के मानी क्या है, ये किस जबान का कलिमा है, उसके क्या मानी है। ये लफ्ज़, ये इस्म, ये नाम इस सरजमीन का बहुत पुराना है, बाबिली जबानों में से चला आ रहा है, जनाब इब्राहिम अलैहिस्सलाम के ज़माने से ये चला आ रहा है, और इसके मुख्तलिफ मानी मुअर्रिखीन ने लिखे हैं, और जय्यिद मुहक्किक मुअर्रिखीन ने लिखे हैं, लेकिन उन मानी में से एक मानी जो इस वक्त अर्ज़ करूँ, करबला के मानी भी हरम इलाही के हैं। तो गोया हुसैन एक हरम इलाही से दूसरे हरम इलाही तक सफ़र कर रहे थे। आका हुसैन करबला पहुँचे, जैसे वहाँ गैर मामूली कैफियत थी, वैसे यहाँ गैर मामूली कैफियत है। ज़ाहिर बीन मुअर्रिख कहता है कि उबैदुल्लाह इब्ने ज़ियाद की तरफ से हुक्मनामा आया हुर के पास कि बस जैसे ही मेरा ये हुक्म मिले हुसैन पर रास्ता रोक दो और कोशिश करो कि किसी बेआबो गया सरजमीन पर उतर पड़े। लेकिन जुज़ियात में जब जाएंगे तो अंदाज़ा होगा कि हुर रोकने की कोशिश कर रहा था, मगर आका हुसैन आगे बढ़ते चले जा रहे थे। भला दुनिया के किसी फर्द में ये ताकत है कि किसी इलाही कुव्वत को रोक सके? हुसैन इलाही कुव्वत और कुदरत का अमानतदार हुसैन, इसे कौन रोक सकता था, कौन रोक सकता था? जो मिशन है, जो मुहिम है, वो पूरी हो के रहेगी। वो रोकने की कोशिश करता रहा, हुसैन आगे बढ़ते रहे, यहाँ तक एक मंजिल आई जब चलते चलते राहवार रुक गया। जैसे ही घोड़ा रोका, आका हुसैन ने दाई जानी देखा, बाई जानी देखा, कोशिश की घोड़ा और आगे बढ़े, अब घोड़ा नहीं बढ़ा। अब्बास हजरात जुज़ियात में और कुछ तफसील बयान करते हैं, मुमकिन है ऐसा भी हुआ हो कि आका ने घोड़े बदले, सवारी के घोड़े बदले, जिस घोड़े पर सवार हुए अब कोई आगे बढ़ने को तैयार न था, तो आका ने कहा बुलाओ आसपास रहने वालों को, बुलाओ, पूछो ये कौन सी जगह है। आका के लिए ये जगह अजनबी नहीं है, जो उम्मे सलमा को दिखा चुके हों कि मेरी कत्लगाह कहाँ है, वो किस लिए पूछेंगे ये कौन सी जगह है। देखिए राज़े कुदरत, असरारे इल्मे इलाही, उन्हें अपने लिए नहीं पूछना था, तारीख को गवाह करना था, कुछ बयान देकर मरकूम फरमाना था, मुअर्रिखीन के कलम के लिए मवाद फराहम कर रहे थे। लोगों को बुलाओ पूछो कौन सी जगह है, किसी ने कहा नैनवा, किसी ने कहा गादरिया, किसी ने कहा शत फरात, आपने कहा कोई और भी नाम है, कहा इसको करबला भी कहते हैं। आपने फरमाया बस हमारी मंजिल आ गई। अब्बास सवारियों को उतारो, खैमे बर्पा करो, अकबर खैमे बर्पा करो। सामने नहर बह रही थी, साहिल पर चाहा के खैमे लगाएं, इतने में उबैदुल्लाह इब्ने ज़ियाद के लश्करियों ने रोकना चाहा, ज़ुहैर क़ैन आस्तीने उलट के गजबनाक अंदाज में आका के पास आए, आका इजाजत दीजिए, इनकी मजाल है कि हमें खैमे बर्पा करने से रोकें। आका ने जो ये देखा मंजर, तो पहले तो सुहैर को समझाया और फिर कहते हैं कि फौरन आपको ख्याल आया अगर अब्बास ने कहीं इस मौके पर जुहैर का साथ दिया तो मनसूबे जिहाद बदल जाएगा, इसलिए आए बीबी जनाब जैनब के पास। बहन जैनब, अब्बास को बुला के जरा तुम समझा दो। अजरकुम अलल्लाह, بہن زینب تم عباس کو سمجھا دو کہ ابھی جنگ کا موقع نہیں ہے, اور آ کر اپنے تمام اصحاب و انصار کے سامنے بلند آواز سے کہا ہم کبھی جنگ میں ابتدا نہیں کریں گے. اجرکم علی اللہ, اجرکم علی اللہ. یہ باتیں بہت تیزی سے ہو رہی ہوں گی نا, تو ایسا معلوم ہوتا ہے کہ ابھی ابھی خیمے لگے نہیں ہیں, ابھی لگانے کے لیے جگہ تجویز کی جا رہی ہے, ابھی لگانے کا اہتمام ہو رہا ہے, یعنی ابھی بی بی عماری میں ہے اور نیچے گفتگو ہو رہی ہے. اور بس اس فقرے پہ گفتگو آج تمام کر رہا ہوں کہ سوچو کون سے اسرار قدرت نہفتہ تھے اور کس طرح کب کب کون سا راز منکشف ہوتا ہے. جب بالآخر عباس نے جا کے کہا خزادی شہزادی بی بی زینب تشریف لائیں, عباس نے سہارا دیا ہوگا نا, سہارا دے کے اب جب محمل سے زمین پر قدم رکھا ہے, ایک ہوا چلی, کربلا کا غبار اڑا, مشام مبارک زینب تک پہنچا, ایک آہ کی اور غش کھا کے گر گئی. زینب نے کربلا کی سرزمین پر قدم رکھا اور غبار کی نکھت جو مشام تک پہنچی, آقا حسین آئے, چہرے پہ پانی چھڑکا, بہن زینب کیا بات ہے؟ کہا بھیا تمہارے لہو کی خوشبو اس زمین سے عجب خوشبو آ رہی ہے. کہا ہاں بہن یہ کربلا ہے, یہی ہمارے بچے ذبح ہوں گے, یہی میرا سر تن سے جدا کیا جائے گا, یہی تو جہاد ہے جو سر کرنا ہے, اللہ کی مرضی یہی ہے, اللہ کی مشیت یہی ہے, یہی راز ہے جو چھپا ہوا ہے اس نخت. انا للہ و انا الیہ راجعون, رضا بقضائه وتسليما لأمره. پروردگار ہمیں علوم قرآن اور معارف اہل بیت سے آشنا فرما. معبود پروردگار امت مسلمہ کو امت قرآن بنا دے. پروردگار ہم میں سے ہر فرد کو ملت قرآن کا کے افراد میں قرار دے. پروردگار معبود اس پوری دنیا میں اپنی رحمانیت کا فیضان عام کر, قرآن کی تجلی عام فرما دے, اہل بیت کی سیرت و کردار و تعلیم کی روشنی عام کر دے, کرہ ارض کرہ زمین کے تمام انسانوں کو پروردگار امن و عدل و علم و ایمان کی روشنی سے بہرور فرما. پروردگار جتنی بلائیں ہیں, جتنی وبائیں ہیں, جتنے فتنے ہیں, جتنی سازشیں ہیں, انہیں ختم کر دے پروردگار. پروردگار اپنے ولی آخر وارث حسین فرزند پیغمبر کو اذن ظہور عطا فرما اور ان کے ہاتھوں سے اپنی رحمت و رافت و عدالت کا پرچم لہرا. ماتم حسین.